لله الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين آج اسوہ رسول اکرم صلی اللہ علیہ وسلم ہم پڑھا کرتے ہیں آج اتفاق سے وہ اردو والی کتاب جو ہے وہ رہ گئی وہ منگوائی آ جائے گی انشاءاللہ لیکن اس دوران یہ بات عرض کر دینا مناسب ہے انشاءاللہ کہ یہ کتاب ہم کیوں پڑھ رہے ہیں اسوہ رسول اکرم صلی اللہ علیہ وسلم پڑھنے کا اصل مقصود یہ ہے کہ کسی طرح اللہ تبارک و تعالی ہمارے دلوں میں یہ جذبہ یہ ارادہ پیدا فرما دیا کہ ہماری ساری زندگی اتباع سنت کے سانچے میں ڈھل جائے اللہ تبارک و تعالیٰ تک پہنچنے کے بہت سے راستے ہیں یہاں تک کہ صوفیاء کرام نے یہ بھی فرمایا کہ طرق الوصول الى اللہ تعالی بعدد انفاس الخلائق اللہ تعالی تک پہنچنے کے اتنے راستے ہیں جتنے انسان مخلوقات جتنی سانس لیتی ہے ان سانسوں کی تعداد جتنی ہے اتنی ہی اللہ تعالی تک پہنچنے کے راستوں کی تعداد ہے کیا مطلب ہے اس کا وہ اس وقت موضوع نہیں ہے لیکن بہرحال اللہ تعالیٰ تک پہنچنے کے راستے مختلف ہیں اور آپ نے سنا ہوگا کہ صوفیاء کرام کے ہاں جب کوئی شخص اللہ تبارک و تعالیٰ تک پہنچنے کے لیے اپنی اصلاح کے لیے جاتا تھا تو لمبی لمبی ریاضتیں مجاہدے کرائے جاتے تھے بڑے لمبے لمبے مجاہدے کرائے جاتے تھے بڑے واقعات اس کے مشہور ہیں لیکن ہمارے حضرات بزرگوں نے یہ فرمایا خاص طور سے حضرت گنگوہی رحمۃ اللہ علیہ حضرت مولانا قطب الارشاد حضرت مولانا گنگوہی رحمۃ اللہ علیہ نے فرمایا کہ سارے راستوں سے سب سے زیادہ آسان بھی اور مفید بھی اور اجمل بھی اور اکمل بھی راستہ ہے اتباع سنت رسول کریم سرورت عالم صلی اللہ علیہ وسلم کی سنت کی اتباع اپنے زندگی کے ہر شعبے میں صبح سے لے کر شام تک کی جو زندگی ہے اس میں ہر ایک شعبے میں نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم کی اتباع یہ ایسا طریقہ ہے جو آسان بھی ہے اور سب سے زیادہ مفید بھی ہے اور میں نے اپنے والد ماجد قدس اللہ تعالی سرہ سے سنا اور انہوں نے بھی اپنے کسی بزرگ کے حوالے سے بیان فرمایا کہ اس طریقے میں فائدہ یہ ہے کہ جب اس طریقے پر بندہ چلتا ہے تو اللہ تبارک و تعالی خود کھینچ لیتے ہیں اس میں جذب کی صلاحیت ہے एक होता है सुलूक और एक होता है जज्ब। सुलूक क्या है कि आदमी चलता जाए राह मंजिल की तरफ, रास्ता पता करता जाए। एक यह है कि जिस मंजिल की तरफ जा रहा है, अल्लाह तबारक व तआला के पास पहुंचना चाहता है, तो वहां से उसको खुद खींच लिया जाए। अल्लाह यजतबी इलैहि मन यशा, अल्लाह तबारक व तआला अपनी तरफ खींच लेते हैं। इसमें जज्ब की सिफत है इत्तबाए सुन्नत में। क्यों? इसलिए कि हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह तबारक व तआला के महबूब है, अल्लाह तबारक व तआला के महबूब है, और महबूब की अदा, महबूब की कत की खासियत यह होती है कि जो उससे मोहब्बत करने वाला होता है वो उसको अपनी तरफ खींचता है। तो इत्तबाए सुन्नत से मोहब्बत पैदा होती है। युहिब्बुकुम अल्लाह, अल्लाह तबारक व तआला से अगर मोहब्बत रखते हो तो इत्तबा करो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, तो युहिब्बुकुम अल्लाह, अल्लाह तुम्हारे से मोहब्बत करेगा। तुम क्या करोगे मोहब्बत अल्लाह से? अल्लाह तुमसे मोहब्बत करेगा। युहिब्बुकुम अल्लाह, तो जब अल्लाह मोहब्बत करेगा तो अपने पास नहीं बुलाएगा। होना तो ये हो चाहिए कि हम मुहिब हों वो महबूब हो, हम मोहब्बत करने वाले हों वो महबूब हो, लेकिन इत्तबाए सुन्नत के नतीजे में वो मुहिब बन जाते हैं, हम महबूब बन जाते हैं। इत्तबिउनी युहिब्बुकुमुल्लाह, तो जब इत्तबा कर रहे होंगे तो उस वक्त अल्लाह तबारक व तआला मोहब्बत फरमाएंगे, तुम महबूब कर बन जाओगे। और मुहिब जो होता है वो अपने महबूब को अपने पास खींचता है। लिहाजा इत्तबाए सुन्नत वो रास्ता है जिसमें अल्लाह तबारक व तआला खुद अपनी तरफ खींच लेते हैं। और सुन्नत जिस किस्म की भी हो, छोटी हो बड़ी हो, देखने में मामूली मालूम हो रही हो, लेकिन जब बंदा नबी करीम सरवरद आलम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के इत्तबा के नियत से वो अमल करता है, चाहे वो कितना छोटा नजर आ रहा हो, तो युहिब्बुकुमुल्लाह का असर जरूर मुतहक्किक होगा। मेरे शेख हजरत आरिफ कुद्दसल्लाहु तआला सर्रहु फरमाया करते थे कि जिस वक्त तुम फर्ज करो बैतुल खला में दाखिल हो रहे हो और अल्लाहुम्मा इन्नी अऊज़ु बिका मिनल खुबूथि वल खबाइस जो सुन्नत है वो दुआ पढ़कर और फिर बायां पांव अंदर पहले रख रहे हो, इसलिए कि सुन्नत यह है कि बायां पांव पहले रखा जाए। जिस वक्त ये अमल कर रहे हो उस वक्त तुम अल्लाह के महबूब हो, इस वास्ते के अल्लाह ताला ने फरमाया युहिब्बुकुमुल्लाह, अल्लाह ताला महबूब करे। मस्जिद में दाखिल होते वक्त जब दायां पांव रखकर दाखिल हो रहे हो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की इत्तबा में और अल्लाहुम्मा इफ्तह ली अबवाब रहमतिक कहकर दाखिल हो रहे हो, उस वक्त तुम अल्लाह के महबूब हो। बात सारी क्या है कि तनब्बुह हो जाए, गफलत से तनब्बुह की तरफ आ जाए और जो अमल करें वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के ऊपर अमल करने की इत्तबा की नियत से करें, तो फिर महबूब हो तुम अल्लाह के। तो इसलिए इत्तबा सुन्नत सबसे ज्यादा करीब तरीन, सहल तरीन, मुफीद तरीन रास्ता है अल्लाह तबारक व तआला तक पहुंचने। हजरत मुजद्दिद साहब रहमतुल्लाह अलैह, हजरत मुजद्दिद अल-फ़सानी रहमतुल्लाह अलैह फरमाते हैं, मैंने अपने शेख से बार बार सुना रहमहुल्लाह ताला, वो फरमाते हैं कि मैंने अल्हम्दुलिल्लाह जितने उलूम ज़ाहिर थे उन सब की तकमील की, हदीस फिका तफसीर, हदीस फिका अकायद कलाम जो कुछ भी अला उलूम ज़ाहिर थे सब पढ़े, अल्लाह ने उसमें मुझे कमाल तक पहुंचाया। फिर मैंने उलूम बातिन की सैर की, اور جتنے تصوف کے سلسلے تھے ان سب کو دیکھا اور برتا, ان سے گزرا, یہاں تک کہ ایسی جب مقام پر پہنچا کہ لوگ اس کے سامنے کہوں, کوئی کہے گا کہ یہ زندیق ہو گیا, کوئی کہے گا کہ یہ ملحد ہو گیا, لیکن واقعہ یہ ہے کہ مجھے میں اس مقامات تک پہنچا. یہاں تک کہ ایک مرحلے پر مجھے یہ فرمایا انہوں نے, کیونکہ خود مجھے نبی کریم سرورِ دو عالم صلی اللہ علیہ وسلم نے خلعت پہنایا, اللہ عالم کس طرح پہنایا, ہم کیا سمجھ سکتے ہیں, کیا جانتے ہیں. یہ سارے مقامات اور سارے مقامات کی سیر کرنے کے بعد, سب کچھ دیکھنے کے بعد, سب کا تجربہ کرنے کے بعد, میں ایک دعا کرتا ہوں, اس دعا پر جو آمین کہے گا انشاءاللہ اس کی بھی مغفرت ہو جائے گی. وہ دعا یہ کرتا ہوں کہ یا اللہ مجھے اتباع سنت کی زندگی عطا فرما, آمین. یا اللہ مجھے اتباع سنت ہی پر زندہ رکھ, آمین. اے اللہ مجھے اتباع سنت ہی پر مجھے موت عطا فرما, آمین. تو سب سے قریب ترین راستہ اتباع سنت کا ہے. تو نبی حضرت ہمارے حضرت عارف قدس اللہ تعالیٰ سرہ جن کی یہ کتاب ہے, وہ ہم سے فرمایا کرتے تھے کہ بھائی میں نے یہ اس لیے لکھی کتاب کہ اس کو پڑھو, یہ ایک ڈائری ہے کہ جس کے ذریعے یہ دیکھو کہ اس میں کیا لکھا ہے, کیا طریقہ رسول کریم سرور دو عالم صلی اللہ علیہ وسلم کا بیان ہوا ہے, اور پھر اپنا جائزہ لیتے رہو میں کیسا کر رہا ہوں. جہاں فرق معلوم ہو تو اس نیت سے کہ میں نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم کی سنت کی اتباع کروں, اس نیت سے پڑھ کر اس کو اپنی زندگی میں اپناؤں. ہم پڑھتے تو ہیں, احادیث بھی پڑھتے ہیں, نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات بھی پڑھتے ہیں, احادیث قولیہ بھی فعلیہ بھی سبھی پڑھتے ہیں, لیکن اگر پڑھنے کا مقصد صرف معلومات حاصل کرنا تو بھائی یہ بات معلوم ہو گئی, اور معلوم ہونے کے ساتھ یہ ہو کہ بھائی کسی موقع پر ہم دوسروں کو بھی بتائیں گے, سکھائیں گے, سنائیں گے, تو یہ اللہ بچائے اس سے کوئی فائدہ نہیں, بلکہ بعض اوقات حب جاہ, حب مال, حب شہرت, ان بیماریوں میں انسان مبتلا ہو جاتا ہے. اللہ, بلکہ پڑھے اس نیت سے کہ میں, یہ میرے لیے ہے, یہ جو کچھ میں پڑھ رہا ہوں یہ میرے لیے ہے, میرے عمل کے لیے, مجھے اس جیسا بننے کی کوشش کرنی ہے, مجھے اس جیسا بننے کا ارادہ کرنا ہے. جب یہ نیت ہوتی ہے تو پھر الحمدللہ علم کے اندر بھی برکت آتی, جو معلومات حاصل ہوتی ہیں وہ معلومات ہی نہیں رہتی, وہ پھر انسان کا عمل بن جاتی ہے, عمل بن جاتی ہیں تو وہ اتباع سنت میں زندگی ڈھلتی چلی جاتی ہے. اللہ تعالیٰ اپنے فضل و کرم سے ہم سب کو یہ جذبہ عطا فرمائے. جو پڑھیں وہ اس لیے پڑھیں کہ یہ ہمارے لیے, ہم جیسے, میں اپنے بات کرتا ہوں کہ جب ہم پڑھتے تھے تو بعض اوقات ذہن میں یہ آتا تھا کہ بھائی یہ بڑی اچھی بات معلوم ہو گئی اور کسی واعظ میں اس کو سنائیں گے لوگوں کو, کسی تقریر میں لوگوں کو بتائیں گے. تو جب یہ نیت ہو گئی کہ دوسروں کو بتائیں گے, یعنی گویا معاذ اللہ ہمیں ضرورت اتنی نہیں ہے, دوسروں کو بتانا ہے, تو یہ اللہ بچائے یہ راستہ غلط, لائن غلط پکڑ لی. میں تو ایک بزرگ کا قول نظر سے گزرا تو الحمدللہ تنبہ ہوا. میں لڑکپن کی بات کر رہا ہوں, اپنے لڑکپن کی, उस वक्त ये होता था ख्याल कि अच्छी बात नजर आ गई, बहुत अच्छी बात सुन ली, जुमा को जब तकरीर करेंगे तो उसमें ये सुनाएंगे तो लोग उससे महजूज होंगे, ये ख्याल आया करते थे। तो एक बुजुर्ग का मकबूला नजर से गुजरा, अब मुझे उन बुजुर्ग का नाम भी याद नहीं रहा, फरमाया कि इज़ा अहदसल्लाहु लका इल्मन फअहदिस लिल्लाह इबादतन वला यकुन हम्मुका अन तज़कुरहु लिन्नास। जब अल्लाह तुम्हें कोई नया इल्म दे तो फिर उसका शुक्र यह है कि एक नई इबादत करो जो पहले नहीं की, नई इबादत, नया इल्म दिया अल्लाह ने तो नई इबादत करो। नई इबादत यह भी हो सकती है कि जो जिस चीज का इल्म हासिल हुआ उस पर अमल कर लिया, नई चीज, नई इबादत यह भी हो सकती है कि जो इल्म हासिल हुआ उसके ऊपर अल्लाह ताला का शुक्र अदा किया, या अल्लाह आपने अपने फजल व करम से यह इल्म अता फरमा दिया। तो जब कोई नया इल्म हासिल हो करो तो अल्लाह के लिए एक नई इबादत करो, और हरगिज तुम्हारे ध्यान दिमाग में यह ख्याल ना आए कि मैं लोगों को बताऊंगा। ये बीमारी की रग पकड़ ली उन्होंने बुजुर्गों ने, हम जैसे मौलवियों की बीमारी की रग पकड़ ली के ये बीमारी पैदा हो जाती है कि इल्म इसलिए हासिल कर रहे हैं ताकि लोगों को सिखाएंगे, लोगों को बताएंगे। अरे भाई पहला काम तो तुम खुद अपने फिक्र तो करो कि तुम्हें इस पर अमल करना है, तुम्हें तुम्हारे लिए है ये सुन्नत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, तुम्हारे लिए है, पहला काम तो तुम्हारा है। अब दूसरों की तो तुम झोलियां भरते रहो और अपनी झोली खाली हो, अपनी गुदड़ी में कुछ भी ना हो तो क्या फायदा उसका, अल्लाह बचाए। मैंने अपने वालिद माजिद रहमतुल्लाह अलैह से एक किस्सा सुना कि एक पीर साहब थे, उनके एक मुरीद थे, तो मुरीद ने आकर एक मर्तबा पीर साहब से कहा कि हजरत मैंने एक अजीब ख्वाब देखा है। उन्होंने कहा भाई क्या ख्वाब देखा है? कहा कि मैंने आपको देखा है कि आपके हाथ पर शहद लगा हुआ है और मेरे हाथ के ऊपर गंदगी लगी हुई है। तुमने तूने ठीक देखा, हमारे हाथ पर शहद देखा, अपने हाथ पर गंदगी देखी तो ठीक देखा, तू दुनिया का कुत्ता, मैं अल्लाह वाला, तो इस वास्ते मेरे हाथ पर शहद है, तेरे हाथ पर गंदगी। उन्होंने कहा जरा सुन ले और आगे भी सुन ले, आगे क्या है? कहा कि ख्वाब में ये देखा कि मैं, आप मुझे शहद चटा रहे हैं और मैं आपको वो गंदगी चटा रहा हूं। अलैहि बिल्लाह रहीम। तो अगर कोई आदमी दूसरों को इसलिए बता रहा है कि ताकि उसकी शोहरत हो, उसकी इज्जत हो, उसको लोग बड़ा समझें, तो दूसरों को शहद क्यों चटा रहा है लेकिन दूसरों की गंदगी अपने मुंह में ले रहा है, अलैहि बिल्लाह रहीम। तो इसलिए हम इसलिए पढ़ते हैं ये, ताकि इसको इस नींद से पढ़ें कि यह हमारे लिए है, हम इसके ऊपर किसी तरह किस अमल करने वाले बन जाएं। तो उसी में यह जिक्र चल रहा था नबी करीम सरवरद आलम सल्लल्लाहु अलैहि वसल्लम के तहम्मुल का, हिल्म के ऐसे मौके पर जबकि दूसरे लोग गुस्से में आ जाते हैं और गुस्से में आकर आप इससे बाहर हो जाते हैं, ऐसे मौके पर नबी करीम सरवरद आलम सल्लल्लाहु अलैहि वसल्लम ने जिस तहम्मुल का दर्स दिया, अपने कौल से भी, अपने فیل کرے. اور یہ دعا بھی فرمائی کہ اللہم زین، اللہم اعنی بالعلم وزینی بالحلم، اے اللہ مجھے علم عطا فرمائیے، مجھے اعنی بعض روایتوں میں آتا ہے، بعض میں اغننی، اللہم اغننی بالعلم، کہ مجھے علم کے اندر غنی کر دیجئے، علم میں غنی کر دیجئے. وزینی بالحلم، اور حلم سے مجھے زینت عطا فرمائیے. یعنی علم کی زینت کیا ہے؟ حلم، تحمل، بردباری، کہ غصے کے مواقع پر بھی انسان اپنے آپ کو قابو میں رکھے. اس یہ صفت نبی کریم صلی اللہ علیہ وسلم کی، یہ سنت، عظیم سنت. اس سنت کا ایک واقعہ ہے جو یہاں پر مذکور حضرت نے فرمایا. میں پہلے بھی کئی واقعات پڑھ چکے ہیں. واقعہ یہ ہے کہ فرمایا کہ زید ابن سعنہ کا واقعہ ہے. یہ ایک یہودی عالم تھے، یہودیوں کے بڑے زبردست عالم تھے، اپنے زمانے میں مشہور عالم تھے. وہ خود اپنا واقعہ بیان کرتے ہیں، بعد میں اللہ تعالیٰ نے مسلمان ہونے کی توفیق عطا فرمائی، اور اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم کی صحبت میں رہنے کی بھی توفیق عطا فرمائی، غزوات میں شرکت بھی ہوئی، یہاں تک کہ غزوہ تبوک میں شہید بھی ہے. تو وہ اپنا واقعہ بیان کر رہے ہیں کہ ایک مرتبہ کہ میں نے ایک دن یہ سوچا کہ نبوت کی علامتوں میں سے کوئی بھی ایسی علامت نہیں رہی جس کو میں نے حضور اکرم صلی اللہ علیہ وسلم میں نہ دیکھ لیا ہو. آپ کی علامتیں پچھلی کتابوں کے اندر بیان ہوئی تھیں، تورات میں، انجیل میں، قرآن میں، قرآن کریم میں بھی اس کا ذکر ہے. تو جو علامتیں نبی آخر الزمان صلی اللہ علیہ وسلم کی بیان کی گئی تھیں تورات و انجیل میں، وہ ایک ایک کر کے میں دیکھتا رہا کہ حضور میں پائی جاتی ہیں کہ نہیں پائی جاتی. تو جتنی علامتیں تھیں وہ میں نے حضور میں دیکھی، سوائے دو علامتوں کے جن کے تجربے کی ابھی تک نوبت نہیں آئی تھی. ایک علامت یہ تھی کہ آپ کا حلم آپ کے غصے پر غالب ہوگا، آپ کا حلم آپ کے غصے پر غالب ہوگا. یہ علامت بیان ہوئی تھی نبی کریم صلی اللہ علیہ وسلم کی. دوسرے یہ کہ آپ کے ساتھ کوئی جتنا بھی جہالت کا برتاؤ کرے گا اسی قدر آپ کا تحمل زیادہ ہوگا. کوئی دوسرا جتنا بھی زیادہ جہالت کا معاملہ کرے آپ کے تحمل اور سے بھی زیادہ ہوگا. تو میں ان دونوں علامتوں کے امتحان کے مواقع تلاش کرتا رہا کہ دیکھوں یہ علامتیں پائی جاتی ہیں نبی کریم صلی اللہ علیہ وسلم میں یا نہیں. اور اس کے لیے میں آمد و رفت بڑھاتا رہا، یعنی جا کے مل لیا، کبھی کسی وقت دیکھ لیا جا کر. تو ایک دن ایسا ہوا کہ آپ حجرے سے باہر تشریف لائے، آپ کے ساتھ حضرت علی رضی اللہ تعالیٰ عنہ بھی تھے. ایک دیہاتی جیسا شخص آیا اور اس نے عرض کیا کہ یا رسول اللہ، میری قوم مسلمان ہو چکی ہے اور میں نے ان سے یہ کہا تھا کہ مسلمان ہو جاؤ گے تو اللہ تعالیٰ تمہیں بھرپور رزق دے گا. اب یہ انہوں نے اپنے خیال میں لوگوں کو اسلام کی ترغیب دینے کے لیے، خود دیہاتی آدمی تھے اور اپنے دیہاتی لوگوں سے ترغیب دینے کے لیے کہہ دیا تھا کہ اگر اسلام لاؤ گے تو بہت رزق ملے گا. یہ عام نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم کی تبلیغ و دعوت کا طریقہ یہ نہیں تھا، یعنی کہ آپ लोगों को ये कहें कि इस्लाम लाओ तो तुम्हें दुनिया में मुनाफे बहुत हासिल होंगे। आप तो ये फरमाते कुलू ला इलाहा इल्लल्लाह तुफलिहु, ला इलाहा इल्लल्लाह कह दो फलाह पा जाओगे। और फलाह में आखिर फलाह तो आखिरत की है, फिर अंजाम कार दुनिया के अंदर भी फलाह मिल जाती है। लेकिन इस तरह कहने का मामूल नहीं था कि तुम इस्लाम लाओ तो तुम्हें दुनिया भी मुनाफे हासिल होंगे, लेकिन बहरहाल उन्होंने कह दिया। अब हालात यह है, उन्होंने बताया देहाती साहब ने कि कहत पड़ गया है वहां और लोग भूख का शिकार हैं और मुझे डर है कि इस्लाम से ना निकल जाए। तो अगर आपकी राय हो तो उनकी कुछ मदद फरमा दें मेरे देहात में रहने वालों की जो नए नए इस्लाम लाए हैं। उस वक्त हजरत अली रजी अल्लाह तआला आपके साथ थे तो आपने हजरत अली की तरफ देखा, यानी इस ख्याल से कि कोई अगर चीज हो तो उनको भेज दी जाए। गालिबन हजरत अली की तरफ इसलिए देखा होगा कि सदाकात वगैरह जब आते थे तो हजरत अली रजी अल्लाह तआला के जरिए बाज़ात तकसीम फरमाया करते थे आप, तो उनसे इस तरफ देखा होगा कि शायद कुछ बाकी हो सदाकात में से तो उनके पास भेज दिया जाए। तो हजरत अली ने अर्ज किया कि या रसूलल्लाह अब कुछ रह ही रहा, जो कुछ थे सब तकसीम हो चुका, अब कुछ बाकी नहीं है। जिस वक्त वो जैद इब्न साना ये यहूदी ये उस वक्त वहां मौजूद थे, उन्होंने ये मंजर देखा तो कहने लगे या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर आप ऐसा करें कि फला शख्स के बाग की इतनी खजूरें वक्त मौजन पर मुझे दे दें तो मैं कीमत पेशगी दे दूंगा और वक्त मौजन पर खजूरें ले लूंगा। ये एक तरीका होता था पहले उस वक्त में, खास तौर पर काश्तकारों में यह तरीका होता था कि काश्तकार जब कोई बीज वगैरह डालते का वक्त आता था तो उनके पास पैसे नहीं होते थे तो वो चाहते थे कि पेशगी फरोख्तगी कर दें, पैसे हमें अभी मिल जाए और जब हमारे पास हमारा खेती तैयार हो या बाग तैयार हो तो हम उस वक्त उसकी अदायगी कर दें। इसको बैसलम कहते हैं। तो उसने पेशकश की यहूदी ने कि आप ऐसा करें कि मैं पेशगी भी पैसे दे देता हूं और फला शख्स के बाग की खजूरें आप मुझे इतनी मुद्दत के बाद उसके बदले में दे दीजिएगा। अब ये देखो कि एक ऐसा वक्त आया है कि जिसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम चाहते हैं कि उन लोगों की मदद करें और फौरी तौर से कुछ पैसे मिल जाएं ताकि उनको भेजे जा सकें, लेकिन उसने शर्त ये लगाई कि फला शख्स के बाग की खजूरें इतने वक्त मौजन पर मुझे आप दे दें। तो आपने फरमाया ये तो नहीं हो सकता क्योंकि शरीयत का हुक्म नहीं था। शरीयत का हुक्म यह है कि बैसलम अगर हो तो किसी खास बाग के ऊपर मुतालिक नहीं हो सकती कि फला बाग के पैदावार के ऊपर बैसलम की जाए कि वो लाके दूंगा, क्योंकि जब मौजन वक्त आएगा तो पता नहीं वहां पैदावार होगी कि नहीं होगी, वो बाग बाकी रहेगा नहीं रहेगा। इस वास्ते शरीयत ने यह हुक्म दिया है कि इस तरह नहीं हो सकता। हाँ यह हो सकता है कि भाई इतनी खजूरें इतने किस्म ऐसी किस्म की फला खजूरें हम देंगे, वो चाहे जहां से भी दें यह हो सकता है। तो आपने फरमाया कि यह तो नहीं हो सकता, अलबत्ता अगर बाग को मुतय्यन ना करो, यानी यह ना कहो कि फला के बाग में से इतनी खजूरें तो मैं मामला कर सकता हूं, यानी फिर मैं मुतलक खजूरें तय कर लूंगा कि इतनी खजूरें तुमको देंगे फला वक्त। तो जैद कहते हैं कि मैंने कबूल कर लिया कि ठीक है मैं बाग की कैद नहीं लगाता बल्कि इतनी खजूरें आप मुझे दे दीजिएगा। चुनाचे 80 मिसकाल सोना, 80 मिसकाल सोना जैद ने उसी वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दे दिया। اچھی بڑی مقدار تھی, اور یہ طے کر لیا کہ رسول کریم صلی اللہ علیہ وسلم ایک مدت متعین مدت کے بعد کھجوریں اس کو ادا کریں گے. آپ نے وہ سونا لے کر اس دیہاتی کے حوالے کر دیا اور فرمایا کہ جاؤ اپنے دیہات کے لوگوں میں تقسیم کرو اور انصاف کی رعایت رکھنا, یعنی ایسا نہ ہو کہ اپنے اپنے لوگوں کو دے دو بلکہ انصاف کے ساتھ اس کو تقسیم کرنا لوگوں میں اور ان کی ضرورت پوری کر دینا. اب یہ معاملہ ہو گیا, ایک مدت متعین ہو گئی کہ اس مدت کے اندر نبی کریم صلی اللہ علیہ وسلم کھجوریں زید کو دیں گے. زید کہتے ہیں کہ جب کھجوروں کی ادائیگی کے وقت میں دو تین دن باقی رہ گئے, ابھی وہ وقت آیا نہیں, دو تین دن باقی تھے جس میں کہ رسول کریم صلی اللہ علیہ وسلم کو وہ کھجوریں ادا کرنی تھیں, تو حضور اکرم صلی اللہ علیہ وسلم صحابہ کرام کی ایک جماعت کے ساتھ کسی نماز جنازہ سے فارغ ہوئے تھے اور آپ کے ساتھ حضرت صدیق اکبر, حضرت عمر اور حضرت عثمان بھی تھے, کسی جنازے سے پارے ہوئے, اور وہاں ایک دیوار کے قریب آپ تشریف فرما تھے. اس حالت میں جبکہ آپ تشریف فرما ہیں اور آپ کے جو مخصوص صحابہ کرام ہیں صدیق اکبر, فاروق اعظم, حضرت عثمان غنی, یہ حضرات بھی موجود ہیں, میں آیا اور آپ کے کرتے اور چادر کے پلو کو پکڑ کر نہایت سخت ترش روئی کے ساتھ کہا کہ اے محمد, آپ میرا قرضہ ادا نہیں کرتے, میرے جو کھجوروں کا قرضہ آپ کے ذمہ ہے وہ ادا نہیں کرتے. اب آپ بتائیے, آدمی آ کر یہ کہہ دے کہ بھائی وقت آ رہا ہے آپ اس کو مجھے ادا کر دیجیے, نہیں بلکہ کرتا کھینچ کر, پلو کھینچ کر اور بڑی سختی کے ساتھ ادا نہیں کرتے, اور ساتھ میں یہ بھی کہا کہ میں عبد المطلب کی ساری اولاد کو جانتا ہوں کہ تم سب بڑے نادہنگ ہو. عبد المطلب جو حضور عبد اللہ کے دادا تھے, ان کے ساری اولاد کو جانتا ہوں کہ وہ بڑی نادہنگ ہے, یعنی وہ لوگوں کے پیسے لے کر کھا جاتی ہے. تو ایک تو سختی کا معاملہ, اوپر سے ایسے شریف خاندان کے اوپر یہ تہمت, اور پورے خاندان پر تہمت لگا رہے ہیں کہ آپ بڑے نادھیان ہو. اب وہاں حضرت عمر بھی موجود تھے, وہ کیسے برداشت کرتے ہیں, تو انہوں نے غصے سے مجھے گھورا اور کہا خدا کے دشمن یہ کیا بکرا ہے, خدا کی قسم اگر مجھے حضور صلی اللہ علیہ وسلم کا ڈر نہ ہوتا تو تیری گردن اڑا دیتا. وہ تو ہر وقت نبی کریم صلی اللہ علیہ وسلم کے اوپر فداکاری کے لیے ہر لمحہ تیار تھے, تو کہا تیری گردن اڑا دیتا. لیکن میں نے دیکھا کہ حضور اقدس سرور دو عالم صلی اللہ علیہ وسلم نہایت سکون سے مجھے دیکھ رہے تھے, اور تبسم کے انداز میں حضرت عمر سے فرمایا کہ عمر, میں اور یہ, یعنی یہ زید, ایک اور بات کے زیادہ محتاج تھے, کیا کہ تم مجھے حق ادا کرنے میں خوبی برتنے کو کہتے اور ان کو مطالبہ کرنے میں بہتر طریقے کی نصیحت کرتے, بجائے اس کے کہ تم نے غصہ ہو کر اور یہ کہنا شروع کر دیا کہ میں تیری گردن اڑا دیتا اور کیا بکرا ہے, اس کے بجائے تم مجھے یہ کہتے کہ آپ اچھائی کے ساتھ اس کو ادائیگی کر دیں, اور اس سے کہتے کہ تم مطالبہ ڈھنگ سے کرو اور اچھے طریقے سے کرو, یہ کہتے تو زیادہ بہتر تھا بنسبت اس طریقے کے جو تم نے اختیار کیا. حضرت عمر کو, اور پھر فرمایا کہ جاؤ تم ہی اس کو لے جاؤ زید کو اور ان کا حق ادا کرو, اور ساتھ میں یہ بھی فرمایا کہ تم نے جو اسے ڈانٹا ہے اس کے بدلے 20 سا زیادہ دے دینا, جتنی کھجوریں طے ہوئی تھیں اس سے 20 سا زیادہ دے دینا، کیونکہ تم نے اس کو ڈانٹا تو اس ڈانٹنے کے عوض میں ان کو 20 سا زیادہ دے دینا. اس کے بعد حضرت عمر مجھے لے گئے، انہوں نے نہیں سنا، زید نے نہیں سنا تھا یہ کہ حضور نے یہ فرمایا کہ 20 سا زیادہ دے دینا. حضرت عمر مجھے لے گئے اور پورا مطالبہ ود کیا اور 20 سا کھجوریں زیادہ دی. میں نے پوچھا یہ 20 سا کیسے، تو حضرت عمر نے کہا کہ حضور اقدس صلی اللہ علیہ وسلم کا یہی حکم ہے کہ میں نے تمہیں جو ڈانٹا تھا اس کے بدلے میں 20 سا تمہیں زیادہ دیا جائے. اس پر زید کہتے ہیں کہ میں نے کہا کہ اے عمر تم مجھے پہچانتے ہو؟ انہوں نے فرمایا کہ نہیں میں پہچانتا نہیں. کہا کہ میں زید بن ثعنہ ہوں. حضرت عمر نے پوچھا کہ یہ وہ زید بن ثعنہ جو یہود کا بڑا علامہ ہے وہ زید بن ثعنہ ہو تم؟ میں نے کہا ہاں میں وہی ہوں. تو حضرت عمر نے فرمایا کہ اتنے بڑے آدمی ہو کر تم نے رسول کریم صلی اللہ علیہ وسلم کے ساتھ یہ کیسا برتاؤ کیا، اتنا مشہور آدمی ہو تم اپنے طبقے میں اور ایسا گھٹیا برتاؤ کیا تم نے رسول کریم صلی اللہ علیہ وسلم کے ساتھ، یہ کیوں کیا؟ اس پر میں نے جواب دیا کہ نبوت کی علامتوں میں سے 2 علامتیں ایسی رہ گئی تھیں جن کا مجھے تجربہ کرنے کی نوبت نہیں آئی تھی. ایک یہ کہ آپ کا حلم آپ کے غصے پر غالب ہوگا، اور دوسرے یہ کہ ان کے ساتھ سخت جہالت کا برتاؤ ان کے حلم کو بڑھائے گا. اب ان دونوں علامتوں کو بھی میں نے امتحان کر لیا. اب میں تمہیں گواہ بناتا ہوں کہ اشہد ان لا الہ الا اللہ و اشہد ان محمد رسول اللہ، اور ساتھ ہی تمہیں اس بات کا گواہ بناتا ہوں کہ میرا سارا آدھا مال جو ہے وہ امت محمد علیہ صاحب السلام پر صدقہ ہے. جتنا مال میرے پاس، بڑا مالدار آدمی تھا، تو جتنا مال ہے اس کا آدھا مال میں امت محمد علیہ صاحب السلام کے لیے صدقہ کرتا ہوں. اور اس کے بعد حضور اقدس صلی اللہ علیہ وسلم کی خدمت میں واپس آئے اور اسلام لائے اور بہت سے غزوات میں نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ شریک. اب لوگ کہتے ہیں کہ اسلام تلوار سے پھیلا. تلوار تو حضرت عمر نے اٹھانے کی کوشش کر لی تھی، لیکن نبی کریم سرورِ دو عالم صلی اللہ علیہ وسلم نے روک کر اور یہ حلم کا مظاہرہ فرمایا. تو اسلام تو در حقیقت ان اخلاق سے پھیلا، نبی کریم سرورِ دو عالم صلی اللہ علیہ وسلم کی سیرت سے پھیلا، آپ کی سنت سے پھیلا، آپ کے اخلاق عظیمہ سے پھیلا. اور ایسے ایسے لوگوں کو اللہ تبارک و تعالیٰ نے اسلام کا حلقہ بگوش ہونے کی توفیق عطا فرمائی. تو بھائی یہ واقعہ پڑھ لیا ہم نے، اللہ تعالیٰ اپنے فضل و کرم سے ہمیں بھی حلم کی توفیق عطا فرمائی. اور واقعہ بیان فرمایا حضرت نے کہ امام بخاری نے حضرت انس رضی اللہ تعالیٰ سے روایت کیا ہے کہ ایک مرتبہ میں حضور اقدس صلی اللہ علیہ وسلم کے ساتھ جا رہا تھا، آپ کی گردن مبارک میں نجران کی بنی ہوئی ایک حاشیے والی چادر تھی. ایک دیہاتی نے قریب آ کر حضور اقدس صلی اللہ علیہ وسلم کی چادر کو پکڑ کر کھینچا اور لپیٹنے بھی لگا. تو حضرت انس بیان کرتے ہیں کہ میں نے آپ کی گردن مبارک کی طرف دیکھا تو سخت حاشیہ دار لپیٹ نے آپ کی گردن مبارک کو چھیل دیا تھا، اس طرح کھینچا، اور یہ کھینچ کر وہ کہنے لگا کہ اے محمد صلی اللہ علیہ وسلم، اللہ تعالیٰ کے اس مال میں سے جو آپ کے پاس ہے مجھے دینے کا حکم فرمائے. رسول کریم صلی اللہ علیہ وسلم نے اس کی طرف دیکھ کر تبسم فرمایا. کوئی اس کے اوپر دیہاتیوں کے ساتھ خصوصی رعایت فرماتے ہیں، بعض اوقات تربیت کے لیے صحابہ کرام پر آپ نے غصہ بھی کیا تربیت کے لیے صحابہ کرام کی، لیکن عام لوگوں کے ساتھ جو زیر تربیت نہیں ہے ان کے ساتھ معاملہ ہمیشہ نرمی کا. اب یہ دیہاتی ہیں تو इनके साथ मामला ये नरमी का फरमाया, तबस्सुम फरमाया और मुझे हुक्म दिया कि इनको उस माल बैतुल माल से कुछ दे दो। मक्का मुकर्रमा में कहत पड़ा, लोगों ने हड्डियां मुर्दार भी खाने शुरू किए। अबू सुफियान जो उन दिनों हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के बदतरीन दुश्मन थे, आपकी खिदमत में आए और कहने लगे कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तुम लोगों को सिला रहमी की तालीम देते हो, तुम्हारी कौम हलाक हो रही है, अपने खुदा से दुआ क्यों नहीं करते? कुफ्र की हालत, बदतरीन दुश्मनी की हालत। लेकिन अगरचे कुरैश की ईज़ा रसानियां शरारतें इंसानियत के हुदूद को भी फांद गई थी, लेकिन अबू सुफियान की बात सुनकर फौरन आपके दस्ते मुबारक दुआ के लिए उठ गए। अल्लाह ताला ने इस कदर बारिश बरसाई कि जलथल एक हो गए और कहर दूर हो गया। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हिल्म और तहम्मुल और बुर्दबारी और लोगों के साथ हुस्न अखलाक की सुन्नत है जो बयान हुई है। अल्लाह तबारक व तआला अपने फजल करम से हमें भी इसका कोई हिस्सा अता फरमा दे। और भाई ये असल में पैदा होती है इस तरह कि जब बंदा अपने आप को अल्लाह का बंदा समझने लगे, तकब्बुर और उज्ब और दूसरों के साथ बदअखलाकी, ये चीजें जो हैं ये उस वक्त पैदा होती हैं जब आदमी के अंदर दिल में बड़ाई हो, तकब्बुर हो। और जब इंसान अपने आप को अल्लाह तबारक व तआला का बंदा समझने लगे, सिर्फ कहने ही नहीं समझने लगे कि मैं अल्लाह का बंदा हूं, हर वक्त उसके ऊपर बंदगी का इस्तेहज़ार रहे दिलो दिमाग के ऊपर, मैं अल्लाह का बंदा हूं, अल्लाह मेरा मालिक है, मुझे देख रहा है, तो जब ये इस्तेहज़ार पैदा हो जाता है तो फिर सख्तियां भी दूर हो जाती हैं, तकब्बुर भी चला जाता है। वही फारूक आजम रज़ी अल्लाह ताला अन्हु जिनके नाम से लोग थर्राते थे, जब अल्लाह ताला ने बंदगी का एहसास पैदा कर दिया तो इस तरह हो गए कि एक बच्चा भी और एक बुढ़िया भी उनको किसी गलती पर मुतनब्बे करती तो उसके सामने बिल्कुल हेज कर हेज अपने आप को समझते। तो असल बात यह है कि अल्लाह तबारक व तआला अपने बंदा होने का एहसास और उसका इस्तेदार दिल में पैदा करता है। उसका एक पिछली मरतबा भी अर्ज किया था, अब फिर दोहराता हूं कि कुछ जुमले ऐसे बना लिए जाएं जिनका दिल में बार बार तकरार होता रहे, या अल्लाह मैं आपका बंदा हूं, या अल्लाह मैं आपका बंदा हूं, या अल्लाह मैं आपका बंदा हूं। ये जुमला ये चलते फिरते उठते बैठते दिल कहता रहे या अल्लाह मैं आपका बंदा हूं, अल्लाह मैं आपका बंदा हूं, मैं मुझे अपना सही बंदा बना लीजिए। ये फिक्रे जो अल्लाह तबारक व ताला के साथ बंदगी का इजहार करने वाले हों और उस बंदगी के वास्ते से अल्लाह ताला से मांगने वाले हों, इनकी कुछ आदत डाल ली जाए। अब पड़ जाती है यार, डालने से पड़ जाती है कि आदमी चल भी रहा है, काम में भी लगा हुआ है और दिल अल्लाह तबारक व ताला की तरफ मशगूल है, अल्लाह ताला के साथ मशगूल है, अल्लाह ताला से मांग रहा है, उसकी नेमतों का शुक्र अदा कर रहा है, उसके के सामने अपनी बंदगी का आजजी का इजहार कर रहा है। तो दस्त बकार व दिल बयार, के हाथ तो काम में लगे हुए हैं लेकिन दिल अल्लाह तबारक व ताला के साथ मशगूल है। ये सोहबत से हासिल होता है, अल्लाह वालों की सोहबत से हासिल होता है और मश्क से हासिल होता है कि आदमी ये चीजें इन चीजों के अपने दिल में तकरार करता रहे, मुसलसल कहता सुनता रहे। जो फजूल किस्म के जो ख्यालात से हमारा जहन भरा रहता है तो उसके बजाय इस किस्म के ख्यालात ये फिक्रे तस्वुर में आते रहें और कहते सुनते रहें। तो देखो اللہ تبارک و تعالیٰ جب اس کی توفیق عطا فرما دیتے ہیں اور مشق سے یہ چیز حاصل ہو جاتی ہے تو پھر دیکھو کیا سے کیا ہو جاتا ہے. پھر ساری رعونت سارا تکبر وہ خاک میں مل جاتا ہے, کیونکہ جب بندہ بن گیا تو پھر تکبر کہے گا. اللہ تعالیٰ اپنے فضل و کرم کی رحمت سے ہم سب کو اس کی توفیق عطا فرمائے. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. یا اللہ یا رحمان یا رحیم یا کریم, اپنے فضل و کرم رحمت سے ہماری تمام گناہوں کو معاف فرما. یا اللہ ہمارے ظاہر و باطن کی اصلاح فرما. یا اللہ یا رحمان یا رحیم یا کریم, اپنے فضل و کرم سے رحمت سے ہمارے اعمال و اخلاق کی اصلاح فرما. یا اللہ ہمیں اپنے دین کی صحیح سمجھ عطا فرما, اس پر عمل کی توفیق عطا فرما, اس پر استقامت عطا فرما. یا اللہ نبی کریم سرور عالم صلی اللہ علیہ وسلم کی سنت پر ہی ہماری ساری زندگی سنت پر کے سانچے میں ڈھال دیجیے. یا اللہ اتباع سنت کے سانچے میں ہم سب کو ڈھال دیجیے. یا اللہ اتباع سنت ہی کی زندگی عطا فرما, اسی پر استقامت عطا فرما, اسی پر موت عطا فرما. یا ارحم الراحمین یا غیاث المستغیثین یا امان المستجیرین یا مجیب دعوت المضطرین. رحمان الدنیا و رحمہا, ارحمنا برحمت تغنینا بها عن رحمت من سواک. یا اللہ تمام حاضرین کو اور حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما. یا اللہ سب کی پریشانیوں کو دور فرما, سب کی مشکلات کو آسان فرما. یا اللہ یا رحمان یا رحیم یا کریم, اپنے فضل و کرم سے ہمارے تمام جائز مقاصد کو اپنے فضل و کرم سے پورا فرما دے. یا اللہ ہمارے ملک کی بھی اصلاح فرما, ہمارے عوام و عامہ حکام کی بھی ہدایت کو بھی ہدایت عطا فرما. یا اللہ ہر طرح کے شر و فتنے سے, معصیتوں سے, منکرات سے ہماری, ہمارے گھر والوں, متعلقین, احباب سب کی حفاظت فرما. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى آله وأصحابه أجمعين. آمين برحمتك.